بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پہ۔ السلام علیکم ناظرین، انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahar.tv.ir اور ہمارا ای میل ایڈریس ہے andaz_jahan@sahar.tv.ir۔ اور انداز جہاں میں آج ہماری گفتگو کا موضوع ہے پاکستان میں طالبان کی مذاکرات کی مشروط پیشکش اور حکومت نیز سیاسی حلقوں کا رد عمل۔ تو لیجیے ملاحظہ فرمائیے انداز جہاں۔ ناظرین، طالبان پاکستان کی جانب سے مذاکرات کی مشروط پیشکش کے بعد پاکستان کے اندر یہ بحث شروع ہو گئی ہے کہ حکومت اور طالبان کے درمیان مذاکرات ہونے چاہئیں یا نہیں۔ ایک طبقہ مذاکرات کی پرزور وکالت کر رہا ہے اور اس کا کہنا ہے کہ حکومت کو طالبان کی اس پیشکش کا فائدہ اٹھانا چاہیے، جبکہ بہت سے لوگوں کا کہنا ہے کہ طالبان نے جن شرائط کے ساتھ مذاکرات کی پیشکش کی ہے ان کے ساتھ مذاکرات ہونا ناممکن ہے۔ مثلا طالبان پاکستان نے مذاکرات کی پیشکش تو کی ہے، لیکن اسی کے ساتھ انہوں نے اس بات پر بھی زور دیا ہے کہ وہ اسلحہ زمین پر نہیں رکھیں گے۔ طالبان کا یہ بھی کہنا ہے کہ پاکستان کا موجودہ نظام حکومت غیر اسلامی ہے، کیونکہ جمہوریت بقول ان کے کفر ہے اور موجودہ نظام حکومت بقول طالبان کے ملحدانہ ہے، اور مذاکرات اس شرط پر ہوں گے کہ ارباب حکومت اور پاکستان کے لیڈران حکومت کو مکمل شرعی نظام میں تبدیل کرنے اور ملک کا نیا آئین جو شریعت کے عین مطابق ہو تیار کرنے کا عہد کریں۔ جہاں پاکستان کا ایک حلقہ اس بات پر زور دے رہا ہے کہ حکومت کو طالبان کے ساتھ مذاکرات کی پیشکش کو قبول کر لینا چاہیے، وہیں بہت سے تجزیہ نگاروں کا کہنا ہے کہ جو گروہ ملک کے آئین اور نظام کو ہی تسلیم نہ کرتا ہو اس کے ساتھ مذاکرات کی بنیاد کیا ہوگی، اور سب سے بڑھ کر یہ کہ طالبان نے جس انداز میں مذاکرات کی پیشکش کی ہے اس کو تسلیم کرنا طالبان کی بالا دستی کو تسلیم کرنے کے مترادف ہوگا۔ پھر طالبان نے ملک کو فرقہ پرستی، انتہا پسندی، تکفیریت، بدامنی اور دہشت گردی کا جو تحفہ دیا ہے اس سے دستبردار ہونے پر بھی تیار نہیں ہے، تو پھر مذاکرات کی افادیت کیا ہوگی؟ اور سب سے بڑھ کر یہ کہ طالبان کی شرائط کے ساتھ مذاکرات کا ایجنڈا کیا ہوگا؟ اس موضوع پر گفتگو کے لیے آج ہم نے اسلام آباد اسٹوڈیو میں دعوت دی ہے پاکستان کے سینئر صحافی یاور بخاری کو، جبکہ ہمارے لندن اسٹوڈیو میں موجود ہوں گے ڈاکٹر عنایت اللہ اندرابی، اور ٹیلی فون لائن کے ذریعے اس مباحثے میں شامل کیا جائے گا متحدہ قومی موومنٹ کے سینیٹر طاہر مشہدی کو۔ لیکن پہلے ہماری یہ رپورٹ ملاحظہ فرمائیں۔
کیا حکومت پاکستان کو طالبان سے مذاکرات کرنا چاہیے؟ یہ ایک ایسا سوال ہے جو اس وقت پاکستان کے صحافتی اور سیاسی حلقوں میں پوری قوت کے ساتھ زیر بحث ہے، اور اس کے حق اور مخالفت میں مضامین اور مقالے بھی شائع ہوتے رہے ہیں۔ اس درمیان بعض صحافتی حلقوں نے خبر دی ہے کہ حکومت پاکستان قبائلی عمائدین کے ذریعے تحریک طالبان پاکستان اور دیگر شدت پسند گروہوں سے مستقل طور پر رابطے میں ہے، اور حالیہ چند دنوں میں ان رابطوں میں تیزی آئی ہے۔ اگرچہ حکومت پاکستان نے طالبان کی جانب سے مذاکرات کی پیشکش کو مسترد کر دیا ہے، لیکن فوج کی جانب سے حکومت کو یہ مشورہ دیے جانے کے بعد کہ وہ طالبان کی پیشکش پر غور کرے، حکومت نے طالبان کے ساتھ رابطے بڑھانے کا فیصلہ کیا ہو۔ بعض سیاسی اور صحافتی حلقوں نے اس تاثر کی نفی کی ہے کہ طالبان اور پاکستان حکومت کے درمیان کوئی باضابطہ مذاکرات ہو رہے ہیں۔ کہا یہ جا رہا ہے کہ پاکستان کی حکومت اور تحریک طالبان پاکستان کے درمیان کوئی باضابطہ معاہدہ بھی نہیں ہو سکتا ہے، اور اگر حکومت اور طالبان کے درمیان کسی قسم کا معاہدہ یا کسی چیز پر کوئی اتفاق رائے ہو بھی جائے تو اس کا اعلان نہیں کیا جائے گا۔ البتہ یہ امکان بھی ظاہر کیا جا رہا ہے کہ پاکستانی فوج اور طالبان چند نکات پر متفق ہو جائیں، جن میں طالبان کوئی شدت پسند کارروائی نہ کریں اور پاکستانی فوج بھی ان کے خلاف کوئی بڑی کارروائی نہ کرنے کی یقین دہانی کرائے۔ ماضی میں اب تک 13 معاہدے طالبان کے ساتھ ہو چکے ہیں، لیکن ان میں سے 11 ختم ہو گئے ہیں۔ 2 معاہدے ابھی تک برقرار ہیں، ان میں سے ایک شمالی وزیرستان میں حافظ گل بہادر کے ساتھ اور دوسرا جنوبی وزیرستان کے علاقے وانا میں مولوی نذیر کے ساتھ ہوا تھا، جو امریکی ڈرون حملے میں گزشتہ دنوں مارے گئے ہیں۔ پاکستانی میڈیا کے لیے طالبان کی جانب سے حکیم اللہ محسود کی 40 منٹ کی ویڈیو جاری کی گئی تھی، جس میں انہوں نے حکومت کو مذاکرات کی پیشکش کی تھی اور کہا تھا کہ ہم بات چیت پر یقین رکھتے ہیں، لیکن یہ بے مقصد نہیں ہونا چاہیے اور ہمیں ہتھیار ڈالنے کے لیے کہنا ایک مذاق ہے۔ پاکستانی طالبان کے سربراہ نے افغان طالبان اور القاعدہ کے ساتھ اپنی بھرپور وابستگی کا اظہار کیا اور کہا کہ ہم افغان طالبان ہیں اور افغان طالبان ہم میں سے ہیں، ہم ان کے اور القاعدہ کے ساتھ ہیں، ہم القاعدہ کے لیے اپنا سر کٹانے کو بھی تیار ہیں۔ حکومت پاکستان نے تحریک طالبان پاکستان کو کالعدم قرار دے رکھا ہے اور اسے ہزاروں لوگوں کی موت کا ذمہ دار بھی سمجھتی ہے، اور حکومت پاکستان اب تک ہونے والے تمام معاہدوں کی خلاف ورزی کا الزام بھی طالبان کے سر ڈالتی ہے، اور اس کا کہنا ہے کہ طالبان ہی معاہدے منسوخ ہو جانے اور ان پر عمل درآمد نہ ہونے کے ذمہ دار ہیں۔ لہذا پاکستانی سماج اور صحافتی حلقوں میں یہ سوال گردش کر رہا ہے کہ ایسی تنظیم سے بات چیت کا عمل کیسے شروع کیا جا سکتا ہے، اور کیا ایسی کسی شدت پسند تنظیم کے ساتھ ہونے والے معاہدے اور سمجھوتے ماضی کی طرح کچے دھاگے ثابت نہیں ہوں گے۔
جی ناظرین، طالبان نے پاکستان کی مذاکرات کی پیشکش کے تعلق سے ہماری رپورٹ آپ نے ملاحظہ فرمائی۔ چلتے ہیں اسلام آباد اسٹوڈیو، یاور بخاری صاحب وہاں موجود ہیں، ان سے گفتگو کا آغاز کرتے ہیں۔ بخاری صاحب السلام علیکم۔ جی بخاری صاحب،
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
طالبان کی مذاکرات کی پیشکش پر پاکستان کے اندر سیاسی حلقوں کا رد عمل کیا ہے؟
جی مہدی شرافت صاحب، بہت شکریہ، آپ نے یہ موضوع لیا، یہ بہت اہم موضوع ہے، پاکستان اور گرد و نواح کے حوالے سے، خطے کے حوالے سے بھی یہ بہت اہم موضوع ہے، جس پر سر بحث جو ہے یہ کافی بحث طلب موضوع تھا، جس پہ یہ بات کی جانی چاہیے تھی۔ میں یہ سمجھتا ہوں کہ طالبان نے جو پیشکش کی ہے، یہ آئندہ حالات کے تناظر میں یہ بہت اہم بات تھی، لیکن یہاں پر جو طالبان نے ساتھ شرائط لگائی ہیں، وہ شرائط تو کسی حد تک قابل قبول نہیں ہیں، اور کسی بھی سیاسی جماعت نے ان شرائط کو قبول کرنے کا نہیں کہا، کوئی رد عمل ظاہر نہیں کیا۔ حکومت نے بھی طالبان کی یہ جو پیشکش ہے، اس پہ حکومت نے اس کو بھی مشروط انہوں نے کہا کہ طالبان جو ہے وہ ہتھیار گرا دے یا عدم تشدد کا راستہ اپنائیں تو ان سے بات ہو سکتی ہے۔ حکومت نے یہ جو بات کی ہے کہ عدم تشدد کا راستہ اپنائیں اور وہ ہتھیار زمین پہ نہ پھینکیں، تو یہ میرا نہیں خیال کہ کسی ذی شعور پاکستانی کو قابل قبول ہوگا، کیونکہ طالبان صرف ایک گروہ کا نام نہیں ہے، طالبان ایک سوچ کا نام ہے جو اسلام کی اپنی تشریح کرتے ہیں، اور وہ یہ کہتے ہیں کہ جو اسلام ہم کہتے ہیں، جو اسلام کی تشریح ہم کرتے ہیں، اسی کو پورا معاشرہ اور پوری دنیا تسلیم کرے، یہ کسی کے لیے قابل قبول نہیں ہو سکتا۔ وہ پاکستان کے آئین کو کہتے ہیں کہ تشکیل نو دی جائے، پاکستان کا آئین مکمل اسلامی آئین ہے، جس میں پاکستان کی اس وقت کی تمام دینی و مذہبی سیاسی جماعتوں نے بھی مل کر دستخط کیے تھے، اور جس میں حاکمیت اعلیٰ اللہ تعالیٰ کی تسلیم کی گئی تھی، اور کلام پاک قرآن مجید کو پاکستان کا دستور قرار دیتے ہوئے رہنمائی کا منبع قرار دیا گیا تھا، اور اسی کی روشنی میں یہ جو ہیں قوانین ملکی بنائے گئے تھے، اور اسی میں ہی آپ دیکھیں اسی آئین کے تحت پھر یہ جو مرزائی ہیں، احمدی ہیں، ان کو کافر قرار دیا گیا تھا متفقہ طور پر۔ تو یہ اس میں تو کوئی دو رائے نہیں ہے کہ پاکستان کا آئین اسلامی ہے یا غیر اسلامی، اسے دوبارہ تشکیل نو دی جانی چاہیے۔ ہاں، معاشرت کے حوالے سے اس میں ترامیم ہوتی رہتی ہیں، جو قوانین ملک کو ریاست کو ضرورت ہوتے ہیں وہ انہیں اس کے تحت ہونی چاہیے۔ اب مسئلہ یہ ہے کہ کیا طالبان جو ہیں یہ کوئی ایسا پاورفل گروہ ہے کہ ان کے ساتھ بات کی جائے؟ انہوں نے جو پاکستان میں دہشت گردی کی ہے، یا پاکستان کے ساتھ خطے میں جو دہشت گردی کی ہے، اس خطے میں دہشت گردی کہ سارے کو یکسر نظر انداز کر کے اب ان گروہ کی بالادستی مان لی جائے، یا یہ دیکھا جائے کہ یہ اب کمزور ہو رہے ہیں تو ان کو ریسٹ دینے کے لیے، دوبارہ مضبوط ہونے کے لیے وقت دیا جائے کہ یہ مضبوط ہو جائے، اور پاسبلی یہ خطے میں دوسرے ممالک میں جس طریقے سے ضیاء الحق دور میں ان کو تیار کیا گیا تھا اور افغانستان میں استعمال کیا گیا اور پھر افغانستان میں حکومت ایک گروہ کی قائم کر دی گئی، وہاں پر بھی ہم نے اس دور میں بھی دیکھا کہ افغانستان میں انہوں نے جو ظلم و بربریت کی تھی، جو کنٹینرز میں اپنے مخالفین کو زندہ جلا دیا تھا اور جس طریقے سے ان پر ظلم و بربریت کی گئی تھی، کیا وہ نظام افغانستان میں لانا چاہیے؟ اب یہ بات تو ایک طے ہے، طے شدہ امر ہے کہ امریکہ افغانستان سے جا رہا ہے اور افغانستان میں تشکیل نو ہونی ہے، افغانستان میں حکومت بھی بننی ہے، نئے معاشرت کے قوانین بھی بننے ہیں اور افغان لوگوں نے وہ خود بنانے ہیں۔ اگر وہاں پر پاکستان نے یا پاکستان کی جو مقتدر حلقے ہیں انہوں نے کوئی اپنی رائے مسلط کرنے کی کوشش کی، یا ان طالبان کو گڈ طالبان یا بیڈ طالبان میں سے گڈ کو چن کر اپنے حوالے سے ادھر مسلط کرنے کی کوشش کی گئی، تو افغان معاشرہ اسے تسلیم نہیں کرے گا۔ جو ہمارا پاکستانی معاشرہ ہے وہ اس طالبان کی سوچ کو تسلیم نہیں کرتا۔ ہماری جو سیاسی جماعتیں ہیں انہوں نے کہا ہے کہ ان کے ساتھ مذاکرات جو ہیں وہ ان کی شرائط پر نہیں ہونے چاہیے، بات چیت اس لیے ہونی چاہیے کہ خطے میں اور ملک میں امن قائم کیا جا سکے اور ان کو ان کو ڈی ویپنائز کیا جائے، ہتھیار ان کو کہے گرائے جائیں اور پھر یہ آئیں اور اس قومی دھارے میں جمہوریت، لیکن وہ تو جمہوریت کی بھی نفی کرتے ہیں، وہ تو تکفیریت کے نعروں پہ بھی قائم ہیں، تو یہ کس طریقے سے ان سے یہ جو ہے مذاکرات کیے جا سکتے ہیں؟ میں نہیں سمجھتا کہ یہ ان شرائط پر یا ان باتوں پر طالبان کے ساتھ مذاکرات کیے جائیں۔ تو پاکستان کے عوام نہیں چاہتے کہ طالبان کے ساتھ اس وقت جو ہے وہ مذاکرات کیے جائیں اور ان کو وہی رول دیا جائے جو کبھی ضیاء الحق دور میں ایجنسیوں نے یا مقتدر حلقوں نے دیا تھا، کہ ان کے ہمارے جو ہے مقتدر حلقے ان کے مفادات کے لیے وہ وہاں پر کام کریں، یہ نہیں ہو سکتا۔ ہاں، بات چیت ہونی چاہیے مگر بات چیت فلاح کے لیے ہونی چاہیے، یہ تکفیریت کے نعرے پہ بھی قائم ہوں اور خنجر بھی چھپائیں اور منہ میں رام رام بھی کریں، یہ نہیں ہو سکتا ہے۔ تو ان کو وقت نہیں دیا جانا چاہیے، سیاسی جماعتوں کا یہ متفقہ یہ بات ہے کہ ان کو وقت نہیں دیا جانا چاہیے، ان کے ساتھ اگر بات چیت ہو تو پہلے یہ ہتھیار گرائیں، پاکستان میں امن قائم کرنے کی یقین دہانی کرائیں اور پاکستان کے دھارے میں آئیں۔ اگر وہ اپنی مشروط بات رکھتے ہیں تو پھر میں یہ سمجھتا ہوں کہ ان کے ساتھ کوئی بات نہیں کی جانی چاہیے۔ اور اس کے ساتھ ایک اور چیز بہت ضروری ہے کہ پاکستان میں امن کے قیام کے لیے خطے کا امن بہت ضروری ہے۔ خطے میں اگر آپ اپنے گھر کو محفوظ کر کے یہ کہیں کہ افغانستان جلتا رہے یا ہمارے جو نیبرنگ کنٹریز ہیں، مثلا اسلامی جمہوریہ ایران میں بھی وہاں پر انہی کے ایک گروپ نے جو ہے وہاں یہ بارڈر ایریاز میں دہشت گردی کی، بم دھماکے کیے، اور اس کو اگر دوسرے لوگوں کا گھر جلتا ہوا دیکھ کے اپنا گھر بچانا چاہیے، یہ نہیں ہونا چاہیے۔ یہ اس سوچ کو ختم کرنے کے لیے بھرپور کردار ادا کرنا چاہیے، بھرپور قوت کے ساتھ ان کا جواب دیا جانا چاہیے۔ اور یہ جو 2014 میں امریکی فورسز نے جانا ہے، اس وقت تک ہر گروپ جو ہے وہ اپنی صفیں درست کر رہا ہے، تو یہ طالبان کو موقع نہیں دیا جانا چاہیے کہ وہ اپنی صفیں درست کریں۔ میں یہ سمجھتا ہوں کہ اب وقت آ گیا ہے کہ ہماری فورسز کو، ہمارے حکمرانوں کو، مقتدر حلقوں کو ایک ایسا فیصلہ کرنا ہے، اہم فیصلہ کرنا ہے جس پہ ہمارے مستقبل کا تعین کیا جائے گا۔
بہت بہت شکریہ بخاری صاحب،
نے کس طرف جانا ہے، دنیا کے ساتھ چلنا ہے یا اپنی سوچ مسلط کرنی ہے؟
جی شکریہ بخاری صاحب، گفتگو آپ سے جاری رہے گی۔ اور ناظرین، ٹیلی فون لائن کے ذریعے ہمارا رابطہ متحدہ قومی موومنٹ کے سینیٹر طاہر مشہدی صاحب سے برقرار ہو گیا ہے۔ طاہر مشہدی صاحب، السلام علیکم۔
وعلیکم السلام۔
جناب، طالبان کی مذاکرات کی پیشکش اور ان کے ساتھ مذاکرات ہونے چاہیے یا نہیں ہونے چاہیے، یہ بحث پاکستان میں چل رہی ہے۔ بعض حلقے یہ کہتے ہیں کہ طالبان کی مذاکرات کی پیشکش کو قبول کر لینا چاہیے بلکہ اس سے فائدہ اٹھانا چاہیے، آپ کی جماعت کا موقف کیا ہے اس تعلق سے؟
بسم اللہ الرحمن الرحیم۔ ہماری موقف تو پاکستانیوں کا موقف ہوگا،
جی
پاکستان کی غریب عوام کا ہی موقف ہو سکتا ہے، وہ یہ ہے کہ with no fault of ours، کوئی ہماری عوام نے کوئی قصور نہیں کیا،
جی
ان لوگوں نے دہشت گردی کی حد کی ہوئی ہے، ان لوگوں نے آ کے قتل عام کیا، انہوں نے آ کے ہمارے ماں بارگوں میں بم بلاسٹ کیے، ہمارے مسجدوں میں बम ब्लास्ट किए, हमारी बच्चियों के ऊपर हमले किए, हमारे बेटों के ऊपर हमले किए, हमारे बुजुर्गों पे हमले किए, कपड़े आके खोदी, दरख्तों को आके काटा, जो कुछ भी कुरान शरीफ में लिखा हुआ नहीं करने के लिए मना ममनून वो इन लोगों ने किया, और सब कुछ किया इस्लाम के नाम पे और लोगों को गुमराह किया। और उसके अलावा लोगों ने कोई अपोलोजिस्ट है यहाँ पे जो कि इनको शेयर देते हैं, इनको एक विंडो ऑफ अपॉर्चुनिटी देते हैं बाय सेइंग कि जी ये तो अमेरिका का है और अमेरिका की वजह से। भाई साहब, ये अमेरिका का तो बीच में इसमें कुछ आता ही नहीं, ये तो पाकिस्तान के खिलाफ एक जंग इन लोगों ने की है। उसके अलावा अगर कोई ऐसा तंजीम हो या कोई ऐसे लोग हों जिनके साथ आप बैठ के सिविलाइज तरीके से, ह्यूमन तरीके से, जैसे कि आम ह्यूमन बींग्स आपस में गुफ्तगू करते हैं या बातचीत करते हैं, तो फिर तो ठीक है। सवात में आपने किया, पख्तून खैबर पख्तूनख्वा की गवर्नमेंट ने घुटने टेक लिए, पाकिस्तान की गवर्नमेंट ने घुटने टेक लिए और इन लोगों के साथ मुआहदे किए और इनके फेवर में किए, जो ये चाहते थे, जो ये मांगते थे वो किए। उसके अलावा भी इन्होंने जो उधर हरकत की और जिस तरह इन लोगों ने अपने मुआहदे तोड़े और जिस तरह इन्होंने अपने सारे की सारी एग्रीमेंट्स को तर्जियां उड़ा दी और लोग और उसको सिर्फ इस्तेमाल किया अपने आप को मुनज़्ज़म करने के लिए, अपने आप को स्ट्रॉन्ग करने के लिए, और फिर नजर रख ली पाकिस्तान पे और हमला शुरू कर दिया कि जी हम अब इस्लामाबाद के ऊपर आ रहे हैं। तो अब इन लोगों के साथ तो आप क्या मुज़ाकरात करेंगे या क्या करेंगे? और अगर करना चाहते हैं तो बिल्कुल बिस्मिल्लाह, पाकिस्तानी बने, पाकिस्तान को जिंदाबाद कहें, पाकिस्तान के झंडे के नीचे आ जाए, पाकिस्तान के कानून को माने, पाकिस्तान की आईन को माने, पाकिस्तान की आवाम के साथ प्यार मोहब्बत भाईचारे की बातें करें और अपनी दहशतगर्दी छोड़ें, अपने वेपन छोड़ें, आम छोड़ें, ये जो जो भी इनकी तंजीमी काम है और जो भी इनकी मुसल्लत करने की कि कोई अपनी किस्म की कोई आइडियाज है उनको छोड़ें, या मेन स्ट्रीम पाकिस्तानी पार्टीज में आए जो भी है सियासत करें, तो मगर सबसे पहले पाकिस्तान को माने, पाकिस्तान की वे ऑफ लाइफ को माने, कायदे आजम को माने। कायदे आजम ने कहा था ये मुल्क जो है ये डेमोक्रेटिक होगा, ये लिबरल होगा, ये टॉलरेंट होगा, ये डेमोक्रेटिक होगा। ये पाकिस्तान का वादा कायदे आजम ने किया था। कायदे आजम ने तो पूरे हिंदुस्तान के मुसलमानों को चॉइस दी थी और सारी मजहबी पार्टियां पाकिस्तान के खिलाफ थी, वो तो नापाक नापाकिस्तान कहती थी, वो तो कायदे आजम को काफिर आजम कहती थी, मगर पाकिस्तान पूरे हिंदुस्तान के मुसलमानों ने ये पाकिस्तान के लिए वोट दिया। उन्होंने एक आजाद, खुद मुख्तार, एक लिबरल, एक मॉडर्न पाकिस्तान चाहा जिसमें हर आदमी अपनी जिंदगी बसर कर सके, हर आदमी अपनी खुशी से, जो भी किसी के मजहब को ना छेड़ो, अपने मजहब को ना छोड़ो वाली सिस्टम पे चले। अगर ये मानते हैं तो बिस्मिल्लाह, फिर तो आप डायलॉग करें। अगर नहीं मानते तो ये सिर्फ आपको बेवकूफ बना रहे हैं, कौम को बेवकूफ बना रहे हैं। ये इसी तरह अब तो खैर बच्चियों को मारने शुरू हो गए, डेढ़ डेढ़ साल की, दो दो साल की बच्चियों को मारना शुरू कर दिया है, 14 साल की बच्ची को मारना शुरू कर दिया। अब किसके साथ आप बात करना चाह रहे हैं, क्या बात करना चाह रहे हैं, मुझे समझ नहीं आती। और लोग जो हैं इनको इतना इंकरेज कर रहे हैं कि जैसे कोई बहुत बड़ी, पाकिस्तान फौज ने बहुत कुर्बानी दी है, बहुत दिलेरी से, बहुत प्रोफेशनलिज्म दिखाया है और इनको इतना मारा है कि अब ये खुद उसके लिए वक्त चाहते हैं, रीऑर्गेनाइजेशन के लिए, रीऑर्ग करने के लिए। तो अब अगर इनकी ट्रिक्स में आके अगर आप एग्रीमेंट कर रहे हैं तो प्लीज अपना पाकिस्तान का ख्याल करें, पाकिस्तान की आवाम का ख्याल करें। अगर इनकी ट्रिक नहीं है और ये इन्होंने वाकई कुरान शरीफ सर पे रख के कहते हैं कि जी हम पाकिस्तान को मानते हैं, हम पाकिस्तान की आईन को मानते हैं, पाकिस्तान के कानून को मानते हैं, तो फिर आप डायलॉग कर सकते हैं।
जी बहुत बहुत शुक्रिया जनाब मशदी साहब, लाइन पे रहिएगा। और नाज़रीन चलते हैं लंदन स्टूडियो, جہاں بر صغیر کے ممتاز دانشور ڈاکٹر عنایت اللہ اندرابی صاحب موجود ہیں. اندرابی صاحب السلام علیکم. جناب طالبان پاکستان نے جس انداز میں مذاکرات کی پیشکش کی ہے, جو شرائط انہوں نے پیش کی ہیں کہ جن میں انہوں نے صاف طور پر پاکستان کے آئین کو ماننے سے انکار کر دیا ہے, پاکستان کے موجودہ نظام حکومت کو انہوں نے ملحدانہ قرار دیا ہے, جمہوریت ان کے نزدیک کفر ہے, اسلحہ رکھنے سے وہ انکاری ہیں, ان حالات میں مذاکرات اگر کیے جائیں تو ان یہ مذاکرات کیا بامقصد ہو سکتے ہیں؟
بسم اللہ الرحمن الرحیم. دیکھیں اس میں میں ان ٹیکنیکلٹیز کو دیکھے بغیر کہ کیا شرائط ہیں, کیا وہ کیا مانتے ہیں کیا نہیں مانتے ہیں, میں ذرا ایک بنیادی مسئلے کی طرف, ایک بنیادی سوال کی طرف آپ کی, آپ کے مہمانوں کی اور تمام ناظرین کی توجہ مبذول کرنا چاہتا ہوں.
جی
یعنی میں تو اس سے ذرا یعنی یہ ذرا میرے لیے ایک یعنی میرا ذہن اس سے ذرا بہت بہت فرسٹریٹ ہو رہا ہے اس
جی.
اس مسئلے سے, اور میں آپ سے اور تمام حضرات سے پوچھتا ہوں کہ مذاکرات جب ہوتے ہیں تو کسی مقصد کے لیے ہوتے ہیں.
جی
مثلا یہاں آئرلینڈ میں ایک مسئلہ ہے تو وہ کہتے ہیں کہ ٹھیک ہے ہم مذاکرات کریں, اور کیوں مذاکرات کریں؟ تاکہ آئرلینڈ کے مستقبل کا فیصلہ کریں. کشمیر میں کچھ ہے, وہ کہتے ہیں کہ ہم مذاکرات کریں. کیوں؟ کیونکہ کشمیر ایک متنازع مسئلہ ہے, اس کا فیصلہ ہو جائے.
جی
اب مجھے بتائیں کہ پاکستان تحریک طالبان کا مسئلہ کیا ہے, وہ کیا چاہتے ہیں کہ جس پہ مذاکرات ہوں. اب جو افغانستان میں طالبان ہیں, اب پاکستان اگر یہ کہے کہ ہم ان سے مذاکرات کریں گے تو اس میں ایک سنس یہ ہے کہ فیوچر آئندہ ڈیولپ ہونے والی وہاں جو ریاست ہے افغانستان کی, ایسا ہونا چاہیے اور ایسا ضرور ہونا چاہیے کہ وہ اپنے ارد گرد کے ممالک ایران پاکستان کے لیے درد سر نہ بن جائے, وہ ان کے لیے وہاں ان کے دشمنوں کو پناہ نہ دے. پاکستان کی یہ فکر ہونی چاہیے کہ کہیں انڈیا افغانستان کے ذریعے افغانستان میں رہ کر پاکستان کو نقصان نہ پہنچائے. یہ سینسیبل باتیں ہیں, کوئی بھی یہ سمجھ سکتا ہے. اور وہ یہ کہیں کہ ہم اس تعلق سے وہاں کے طالبان یا کسی سے ہم گفتگو کریں گے, یہ بات سمجھ میں آئیں گی. لیکن پاکستان کے طالبان کے ساتھ گفتگو کس بات پر, کس مقصد کے لیے؟ میں ذرا یعنی آئی جسٹ فیل ٹو انڈرسٹینڈ اٹ. اور میں نے آپ سے کہا کہ مجھے اس سے ذرا یعنی بہت بہت ڈسٹرب ہوتا ہے میرا ذہن. اور میں آپ سے یہ کہوں کہ اصل میں مسئلہ یہ ہے کہ طالبان جو ہیں وہ پاکستان کی ریاست میں اپنا حصہ چاہتے ہیں.
جی
یہ مسئلہ ہے. اور ریاست میں اپنا حصہ چاہنا ہر شہری کا حق ہے, لیکن یہ حق دلائل کے ذریعے, تحریک کے ذریعے اور جمہوریت کے ذریعے یہ اس حق کو حاصل کیا جاتا ہے. مثلا یہاں برطانیہ میں ایک مومنٹ چلی جس کا اس وقت لیبر پارٹی اس کا نام ہے, تو وہ بیسیکلی مزدوروں اور یہ جو سماج کے جو ڈاؤن ٹراڈن اور ذرا پچھلے طبقے کے لوگ ہیں, یہاں برٹن میں ایک ایرسٹوکریسی ہوا کرتی تھی, تو انہوں نے آئیڈیاز لائے, تحریک چلائی, اور جب تحریک مضبوط ہوئی تو پھر اس کو پارٹی میں کنورٹ کیا, پھر جمہوری عمل میں حصہ لیا. تو یہ منازل ہوتی ہیں. اب اگر آپ یہ کہیں کہ کوئی بندوق آپ کی گردن پر رکھ کر آپ کی ریاست سے حصہ مانگے تو یہ پاکستان کی ذلت ہے, یہ توہین ہے. یہ پاکستان جو ہے یہ سوورن سٹیٹ ہونا اپنے کریڈنشل فور فیٹ کرتا ہے. اس کو چاہیے کہ یہ سوورن سٹیٹ نہ رہے, یہ پھر ہندوستان چلا جائے اور وہ اس کی حکومت کریں. اگر اس کی ریاست میں سے حصہ کوئی بھی اس طرح حاصل کرے کہ بندوق کی نوک پر اپنا مطالبہ بنا لے اور پھر ریاست سے اپنا حصہ حاصل کرے, تو یہ ریاست کے لیے شرمناک بات ہے. میں آپ سے یعنی وقت لیے بغیر میں آپ سے گزارش کروں گا کہ یہ اگر آپ یہ کہیں کہ اس طرح سے ریاستوں میں اپنا سٹیک حاصل کیا جاتا ہے, اپنا حصہ حاصل کیا جاتا ہے, تو میں کہہ رہا ہوں کہ یہاں برطانیہ میں, امریکہ میں ایسے سرمایہ دار لوگ ہیں جو 500-600 لوگوں کی آرمی کو اچھی طرح سے تیار کر سکتے ہیں. کیا اس کا مطلب یہ ہے کہ اگر کوئی یہاں کا سرمایہ دار 600-700 لوگ وہاں بھیجے और वो कुछ ऐसी कार्रवाइयां करें, कुछ लोगों के सर काटें और फिर स्टेट में अपना हिस्सा मांगे, तो ये क्या मजाक है? तो मेरी ये गुजारिश है कि इस सवाल का जवाब पहले तलाश किया जाए कि वो आखिर क्या मांग रहे हैं, किस बात पर इनसे मुजाकरात किए जाएं। ये तो साफ सी बात है कि असल में पाकिस्तान की स्टेट ने उनके सामने घुटने टेक दिए हैं। इसे नहीं कि पाकिस्तान की स्टेट कमज़ोर है, इसलिए कि उसके अंदर विल नहीं है और उसका एक हिस्टोरिकल एक डायमेंशन है जो मैं इख्तिसार के साथ आपकी इजाज़त से मैं उसकी तरफ इशारा करूँगा कि वो जब सोवियत यूनियन के खिलाफ अफगानिस्तान में जो हो रहा था और पाकिस्तान एक फ्रंट स्टेट बन गया, तो उस दौरान जो एक नजरियाती एक बहुत एक मुहिम चली वहाँ और एक खारजियत का एक वहाँ उभार हुआ, उस खारजियत को जिसके पीछे सऊदी डॉलर्स थे और जिसके पीछे अब भी सऊदी इंटेलिजेंस और उसके डॉलर्स हैं, उसने पाकिस्तानी स्टेट को काफ़ी हद तक काबू किया है। पाकिस्तानी मीडिया का बहुत बड़ा हिस्सा इस जद में आ गया है और पाकिस्तानी हुकूमत जी इकतदार टोला उसका बहुत बड़ा हिस्सा उस चीज़ की, उस खारजियत की, उस फिनोमेनन की जद में आ गया है। इससे इनके पास विल नहीं रही है, ये इनको कन्फ्रंट करने के लिए तैयार नहीं है। हालांकि इनको इजी, अगर ये इंडिया में होते तो इनको कन्फ्रंट किया जाता। ये यहाँ इसलिए कन्फ्रंट नहीं किया जा रहा है कि हर चीज़ है, विल नहीं है। तो ये मेरी गुजारिश है और मैं आपसे गुजारिश करता हूँ कि आप इसी सवाल का जवाब पहले आप ढूंढने की क्या मकसद है, क्यों उनके साथ मुजाकरात कर रहे हैं, किस मकसद के पेश नजर।
जी बहुत बहुत शुक्रिया जी। बुखारी साहब बहुत अहम सवाल उठाया है डॉक्टर अंद्रावी ने। उनका कहना यह है कि तालिबान के साथ मुजाकरात हों तो मुजाकरात का हदफ और मकसद क्या होगा। तालिबान का मकसद वाजह है, हुकूमत अगर उनके साथ मुजाकरात करे तो उसका मकसद और हदफ क्या होगा। जो लोग और जो हलके तालिबान की पेशकश को कबूल करने और इससे फ़ायदा उठाने की वकालत करते हैं वो इस सिलसिले में क्या कहते हैं।
जी बिल्कुल ये सही बात है, इसमें बहुत मकसदियत वाजे है या ये कोई चीज़ छुपी हुई नहीं है, क्योंकि तालिबान जो है जैसे मैंने पहले कहा एक सोच का नाम है और इसी सोच को इस्तेमाल किया गया, जिस तरह अंद्रावी साहब ने भी कहा रशिया के ख़िलाफ़ जंग में इसी सोच को इस्तेमाल किया गया और उसके बाद इनको अफ़गानिस्तान में हुकूमत दी गई और उसको तस्लीम किया गया और फिर उसी सोच के तहत जो है ये वहाँ पर जो है वो हुकूमत कायम हुई ताकि ये बॉर्डर्स जो हैं पाकिस्तान के अफ़गानिस्तान के साथ जो लगते हैं उनको मज़ीद महफूज किया जा सके और वहाँ पर पाकिस्तान की हिमायत याफ्ता हुकूमत कायम हो। एक तो ये हलके जो इनके साथ मुज़ाकरात की बात कर रहे हैं उनके जहन में यही ख्याल है कि शायद वो तारीख को दोहरा सकेंगे और इसी तरीके से तालिबान के साथ मुज़ाकरात करके या उनके साथ नरम गोशा रखने के बाद उनको दोबारा इस्तेमाल कर सकेंगे अफ़गानिस्तान में। और ये एक खाम ख्याली है क्योंकि देखा गया, तारीख ने यह बताया कि जब ये सोच आपने ये की और उनको तैयार किया उसके बाद वो उसने बाउंस बैक किया और उसके साथ पाकिस्तान में जो फसाद फैला, पाकिस्तान में जो किश्त खून हुआ उसकी ज़िम्मेदारी किस पे आयद हुई, इन्हीं तालिबान के ऊपर। माफ़ कीजिएगा। तो दूसरी बात जो है वो ये कि अब अगर यही सोच दोबारा सोचना चाह रहे हैं वो हल्के के तालिबान को उधर बिठा के हम अफगानिस्तान को हम सेफ कर लेंगे और हमारा ये अब खित्ते के ममालिक या दुनिया इसको तस्लीम नहीं करेगी, हिंदुस्तान भी अब स्टेक होल्डर है, ईरान भी स्टेक होल्डर है, टर्की भी उधर आ गया है स्टेक होल्डर है और दूसरी आज़रबाईजान और दूसरी जो स्टेट्स हैं वो भी स्टेक होल्डर्स हैं, बिकॉज अब दुनिया ओपन हो रही है और तजारतें बढ़ रही हैं, तजारती रवाबित इस खित्ते ने बढ़ाने हैं और इस खित्ते में जो है एक आपस में एक ब्लॉक बनना है, क्योंकि आपने देखा कि अमेरिकन एक ब्लॉक जो है अमेरिका अपनी ताकत के उस नशे में वो बदमस्त होकर इधर आया तो इस खित्ते के लोगों ने उसको रियलाइज़ किया कि अमेरिका को जवाब देने के लिए एक ब्लॉक ऐसा होना चाहिए, क्योंकि अमेरिका जिसका दोस्त है उसका भी दुश्मन है और जिसका दुश्मन है उसका भी दुश्मन है। तो ये तो एक तयशुदा बात है कि अमेरिका के साथ ना दोस्ती की जा सकती है ना दुश्मनी की जा सकती है। अब अगर इसी साजिश की गहराई में जाएं तो ये तालिबान जो हैं ये भी अमेरिकी ही एजेंट हैं जो इस खित्ते में इस्तेमारी कुव्वतों के ज़ेर असर और उनके इस्तेमारी कुव्वतों के एजेंटों के थ्रू, जिस तरह के ये दजरियत की बात की गई, खारजियत की बात की गई, वहाँ से उनको फंडिंग होती है और यहाँ पर वो कर रहे हैं, उनके खारजियत के उसमें या नजरियत के जहनों में ये होगा कि शायद वो यहाँ पर फसाद फैलाकर अपनी बादशाहतें बचा लेंगे। नहीं, ये अब उनकी भी खाम ख्याली है, क्योंकि दुनिया में बेदारी की लहर पैदा हो चुकी है और सऊदी अरब में भी देखें आए दिन सऊदी हुकूमत के ख़िलाफ़ जो है एहतजाज हो रहा है। इसलिए मैं ये समझता हूँ कि मुस्लिम उम्मा को, मुस्लिम वर्ल्ड को अब अपनी सफ़े रीअरेंज करना होगी। दुनिया एक नए जन्म की तरफ जा रही है, दुनिया एक तरक्की की तरफ जा रही है, और उसमें अगर ये लोग मुत्तहिद नहीं होते, ये लोग जो है अपने आप को रीअरेंज नहीं करते और इसी इसमें फंसे रहे, तो ये नहीं हो सकेगा। एक तो ये मकसदियत जो मैंने बताई कि शायद जिन जो हल्के इनसे बात करने की बात कर रहे हैं उनके जहन में ये मकसद होगा। तालिबान का मकसद बहुत वाज़ेह है कि वो अब हमें बेवकूफ़ बनाकर दोबारा मुनज़म होना चाह रहे हैं। पाकिस्तान की फ़ौज ने जो कुर्बानियाँ दी हैं, क्या वो कुर्बानियाँ रायगां जाने देगी? पाकिस्तानी फ़ौज कभी रायगां नहीं जाने देगी। पाकिस्तानी फ़ौज कभी इनको रीअरेंज होने की, इनको मुनज़म होने की और इनको दोबारा कुव्वत पकड़ने की ये मौका या मोहलत नहीं देगी। तो इसलिए ये एक सोच है, फसाद फिल अर्ज फैलाने की सोच है। इस सोच को ख़त्म करना है, ये पाकिस्तान के हर जी शऊर ने सोचना है, क्योंकि ये फसाद फिल अर्ज अगर आप देखें तो ये करबला से शुरू हुई है। जिस सोच ने करबला में ख़ानदान नबुवत को शहीद किया था, वही सोच फसाद फिल अर्ज इस्लाम के नाम पर, नमाजें पढ़ने के नाम पर, कुरान के नाम पर, वही सोच मुनाफिकाना अंदाज रखते हुए वो सोच जो है वो फसाद फिल अर्ज फैला रही है, जिसको ख़त्म करने के लिए मैं ये समझता हूँ कि महज़ब दुनिया को भी आगे आना चाहिए और इस खित्ते के लोगों को भी आगे आना चाहिए। ये तालिबान ने ये जो दी है, ये मकसद इनका बहुत वाज़ेह है। तालिबान का मकसद भी वाज़ेह है और जो लोग इनकी हमायत कर रहे हैं उनका मकसद भी वाज़ेह है कि शायद वो तारीख को दोहराकर अफ़गानिस्तान में जो है अपने मसाइल हल करें। अदरवाइज पाकिस्तान में देखें जितनी शहादतें हुई हैं, जितने लोग मारे गए हैं पाकिस्तान में, पाकिस्तानी फ़ौज जो है जितने वो लोग मारे गए हैं, या अहले तशय्यो पर जितने मजालम पाकिस्तान में ढाए जा रहे हैं, दुनिया में कहीं नहीं ढाए जा रहे। पाकिस्तान में अहले तशय्यो को ना अपनी आज़ादारी की आज़ादी है, ना अपने अपने जो मजहबी रसूमात हैं या मजहबी अकायद हैं। हम नमाज भी पढ़ते हैं तो संगीनों के साए तले पढ़ते हैं, हम अगर आज़ादारी भी करते हैं तो वहाँ पे बम ब्लास्ट होते हैं। तो ये एक ऐसी सोच है कि जो मुसलमानों में तफरका डाल रही है, जो मुसलमानों को तफरीक कर रही है और जो मुसलमानों पर जुल्म ढा रही है, और ये सोच इसको तकवियत जो है इस्तेमारी और इस्तकबारी कुव्वतें दे रही हैं, उनके एजेंट दे रहे हैं, वहाँ से उनको फंडिंग हो रही है और ये लोग यहाँ पर काम कर रहे हैं। ये किस तरह हो सकता है कि किसी जमहूरी या किसी महजब मुआशरे में किसी एक ग्रोह को सिर्फ इसलिए फोकियत दी जाए कि उनके पास असलहा है और वो माइनॉरिटी में हों, और वो माइनॉरिटी वाले असलहा मुसल्ला हों, और वो उस 18 करोड़ आवाम को यर्गमाल बना के कहें जी हमें हिस्सा दिया जाए? ना तो उन्हें हिस्सा दिया जा सकता है, ना ही उन्हें जो है मुसल्लत किया जा सकता है। इसलिए ये मुज़ाकरात जो हैं उनके साथ ला हासिल होंगे, बेमानी होंगे, सिवाय इसके कि उनको मज़ीद जो है मजबूत होने की या मुनज़्ज़म होने की मोहलत मिल जाएगी, और बाकी जो है इसके पीछे और कोई सोच कार फरमा नहीं है। तो मैं ये समझता हूँ कि पाकिस्तान के आवाम को इस ये जो है ये फसाद फिल अर्ज फैलाने वाली कुव्वतें हैं, इनको मुशख्खस करना होगा। इनकी नमाज़ों पे नहीं जाना होगा, इनकी दाढ़ियों पे नहीं जाना होगा, इनकी जो जो इन्होंने जो कुरान को हवाला देते हैं उसको नहीं जाना होगा। ये बिल्कुल एक महज़ब मुआशरे में आए, एक सर्कल में आए, पाकिस्तान को माने, पाकिस्तान के आवाम को माने, पाकिस्तान के निज़ाम हुक्मरानी को माने, और फिर जो है फिर तो बात हो सकती है, और वो सिर्फ़ और सिर्फ डीवेपनाइज होने के बाद जो है ये हो सकती है। अदरवाइज़ अगर कोई मुसलमान का भेस बदल कर आ जाए तो उसमें, अब तो ये कहा जा रहा है, यहाँ बात बहुत आम हो चुकी है कि अब तो अमेरिकी एजेंट जो हैं वो अमेरिकी तालिबान भी यहाँ पर आ चुके हुए हैं, उन्होंने भी दाढ़ियाँ रख ली हैं और इसी तरह तालिबान का हुलिया उन्होंने बना के अब वो पाकिस्तान में फसाद कर रहे हैं। तो और वो ना सिर्फ पाकिस्तान में फसाद कर रहे हैं बल्कि साथ वाले ममालिक में भी वो फसाद फैला रहे हैं। तो अब हमें अमेरिकी इस्तकबारी एजेंटों को भी तलाश करना है, इनकी आड़ में जो लोग यहाँ पर आए हुए हैं, और इनकी सोच को भी मुसल्लत होने से रोकना है, ताकि पाकिस्तान में जो जमहूरी अमल शुरू हुआ था, और ये पहली पाकिस्तान की तारीख में हुकूमत है जो 5 साल अपना जमहूरी दौर पूरा कर रही है, इस जमहूरियत की पटड़ी को आगे चलाने के लिए, जमहूरियत को मुस्तहकम करने के लिए, اور جمہوریت کی مضبوطی کے لیے تسلسل کے لیے بہت ضروری ہے کہ ان ایسے عناصر کی حوصلہ شکنی کی جائے جو اسلحہ کے زور پر اپنی سوچ مسلط کرنا چاہتے ہوں یا اپنی عددی قوت کی بنا پر اپنی سوچ مسلط کرنا چاہتے ہوں۔ یہ نہیں کیا جا سکتا نظام میں آنے کے بعد ڈی ویپنائز ہوں، جس طرح پاکستان کے 18 کروڑ عوام جو ہیں ان کے پاس اسلحہ نہیں ہے، وہ مسلح نہیں ہے، اس طرح غیر مسلح ہوں، پاکستان کے نظام کو مانیں، پاکستان کا جو اسلامی آئین ہے، پاکستان کا آئین میں دوبارہ کہوں گا اسلامی آئین ہے، اس آئین کی جو ہے یہ پیروی کریں اور اس دھارے میں آ کے، جمہوری دھارے میں آ کے اپنا کردار پاکستانی بن کے پاکستان کے فوج کے ساتھ جو ہے اگر بات کریں تو ہمیں وہ قابل قبول ہو سکتی ہے۔ اس طرح قابل قبول نہیں ہے کہ آپ اپنی سوچ کو مسلط کریں اور پھر آپ کہیں، یہ مقصد دونوں طرف سے واضح ہیں۔
جی بہت بہت شکریہ۔ جی مشہدی صاحب آپ تشریف رکھتے ہیں جناب؟
جی جی
جی جناب، طالبان نے جو شرائط پیش کی ہیں اور جس انداز میں مذاکرات کی بات کی ہے، اس سے ایک بات تو واضح ہے کہ ان کا مقصد قیام امن نہیں ہے، اس لیے کہ اسلحہ رکھنے سے انہوں نے صاف انکار کر دیا ہے، اور اپنی کاروائیوں کو وہ جہادی کاروائیوں کا نام دیتے ہیں، وہ بدامنی یا دہشت گردی تو ظاہر ہے کہ اس کو قبول نہیں کریں گے اور جہاد وہ جاری رکھیں گے۔ تو اس صورتحال میں جو انہوں نے مذاکرات کی پیشکش کی ہے، اس پیشکش کے ذریعے وہ کیا حاصل کرنا چاہتے ہیں، اور جو لوگ ان سے مذاکرات کی وکالت کرتے ہیں انہوں نے یہ بیان کیا ہے کہ مذاکرات کا مقصد اور ہدف کیا ہوگا؟
یہ کہ بات یہ ہے، بہت سمپل سی بات،
جی
جہاد کس نے ڈکلیئر کی ہے اور اسلام میں کون ڈکلیئر کر سکتا ہے جہاد؟ تو کون سے سٹیٹ میں، کون سے ملک نے جہاد ڈکلیئر کی ہوئی ہے؟
جی
یہ تو کوئی آدمی چاہے بندوقیں لے کے اور خون کے ترسنے والے لوگ، ڈاکو، جو بدماش کوئی بھی ہو، تو وہ کہے کہ جی میں جہاد کر رہا ہوں، تو وہ جہاد نہیں ہوتی اور جہاد ہو بھی نہیں سکتی۔ اور اس کو کون جہاد کہے گا جو کہ بچوں کو مار رہے ہیں، عورتوں کو مار رہے ہیں، مردوں کو مار رہے ہیں، پاکستان کی عوام کو یرغمال بنا کے یہ کیا ہوا ہے؟ تو یہ کیا ہے؟ یہ ریبیلیس ہے، یہ ایک ریبیلین ہے جو کہ اسٹیٹ آف پاکستان کے خلاف ہے۔ یہ لوگ مسکرینس ہیں، یہ لوگ ریبلز ہیں، کیونکہ یہ پاکستان کو اسٹیٹ اور رٹ آف دا اسٹیٹ کو چیلنج کر رہے ہیں۔ اب میں پاکستان کی بات کر رہا ہوں، جو پاکستان کے اندر، افغانستان کے طالبان اب وہ جانے، افغانستان جانے، ہمیں ایک اسٹرانگ انڈیپینڈنٹ افغانستان چاہیے جو کہ افغانیوں کا ہو، افغانی اس میں رول کریں، جس طرز حکومت وہ چاہتے ہیں وہ کریں، مگر فرینڈلی ٹو پاکستان ہوں تو ہمارے لیے بہت ہی بہتر ہے۔ اگر نہ بھی ہوں تو پھر بھی اللہ ان کو خوش رکھے، ہماری کوئی قسم کی انٹرفیئرنس نہیں ہونی چاہیے ان کی سیاسی زندگی میں۔ ہم بات کریں صرف پاکستان کی، تو اب پاکستان کی اگر بات کریں اور آپ ایسے ظالموں کے ساتھ بات کریں جو کہ پاکستان کے اسٹیٹ کے خلاف ہیں، اور وہ اس کے اندر سیکٹیرینزم بھی، اس میں کوئی شک نہیں ہے کہ یہ ایک جو لعنت ہے، یہ ایکسپورٹ ہو رہی ہے، سعودی عربیہ سے ایکسپورٹ ہو رہی ہے، اور قطر اور کویت، سعودی عربیہ، یہ تو ویسل اسٹیٹس ہیں یونائٹڈ اسٹیٹس آف امریکہ کے، ان کے فورسز وہاں پہ ہیں، ان کی بیسز وہاں پہ ہیں، آدھا کویت انہوں نے ان کی ٹریننگ کے لیے دیا ہوا ہے، قطر میں ان کا سینٹرل کمانڈ کا ہیڈ کوارٹر آ گیا ہے، جو کہ بہت ہی سینسیٹیو ہے، اگر وہ ان کے پاس پورا اسٹیٹ اپنا نہ ہوتا تو وہ کبھی بھی موو نہ کرتے، ٹیمپا ٹیکسس سے ادھر آ گئے ہیں۔ تو یہ ایک بائی پراکسی قسم کی جنگ ہے، ایک مائنورٹیز کے خلاف ہے، ایک برانڈ آف اسلام ہے جو کہ دہشت گردی کو کی طرف جاتا ہے، بہت تنگ نظری کی طرف جاتا ہے، اس کو ایکسپورٹ کیا جا رہا ہے۔ وہ اپنی جگہ وہ بھی کریں، مگر وہ کریں مسجدوں میں کریں اور آرام آرام سے کریں، مگر یہ ملک کے خلاف، عوام کے خلاف، لوگوں کے خلاف، سسٹم کے خلاف، جمہوریت کے خلاف یہ لوگ ہیں، تو آپ کیسے ان کے ساتھ باتیں کر سکتے ہیں؟ کیا بات آپ کر سکتے ہیں؟ کیا وہ مانگ لیں گے آپ سے؟ اور آپ کیوں ریبیلیس پیپل کے ساتھ، اور جنہوں نے 30,000 سے زیادہ ہمارے لوگوں کو شہید کر دیا، جنہوں نے ہماری فورسز کے 10,000 کے قریب لوگوں کو شہید کر دیا، उनके साथ आप मुज़ाकरात कर रहे हैं और जो इतने ज़ालिमाना किस्म की हरकतें करते हैं वो तो देखें क्रिएट तो किया गया, इसमें कोई शक नहीं है कि जनरल ज़ियाउल्लाह के ज़माने में ये इन लोगों को क्रिएट किया गया और हम समझ रहे थे कि हम बहुत क्लेवर लोग हो गए हैं और बहुत ज़बरदस्त अमेरिका के हाथ में हम लोगों ने उनके साथ मिल के अमेरिकन ने इन्हीं लोगों को कहा कि ये न्यू फाउंडिंग फादर्स की तरह के हैं, हमारे फाउंडिंग फादर्स की तरह हैं, वॉशिंगटन की तरह और इसकी तरह अब्राहम लिंकन की तरह ये लोग हैं, मगर ये नहीं थे। जैसे वो रशियन चले गए तो एवरी आउट ऑफ जॉब दहशतगर्द जो था, एवरी आउट ऑफ जॉब जो ट्रेंड गुरेला था वो पाकिस्तान के ऊपर आ गए और पाकिस्तान में आप देखें उन्होंने कोई किस्म की कोई एक भी अकल की बात करें, एक भी डेमोक्रेटिक बात भी करें, एक भी टॉलरेंट बात करें, एक भी लिबरल बात करें तो आप उनके साथ बैठे, अगर नहीं करते तो आप कैसे बैठ सकते हैं। आप अपनी स्टेट जिस वादे के साथ, जिस कायदे आजम ने 11 अगस्त 1947 में अवाम के साथ जो वादे किए कि यू आर फ्री टू गो टू योर मॉस्क, यू आर फ्री टू गो टू योर टेम्पल्स, यू आर फ्री टू गो टू योर चर्चेस, फ्रॉम टुडे यू सीज टू बी मुस्लिम्स, यू सीज टू बी क्रिश्चियन, यू सीज टू बी, ये कायदे आजम के अल्फाज है जिसके ऊपर पूरे हिंदुस्तान के मुसलमानों ने उनके साथ लाइबैच का, जिसके लिए उन्होंने कुर्बानियां दी, जिसके लिए पाकिस्तान बनाया कि हर आदमी का अपना हक है, अपने आराम से वो जिंदगी बसर कर सकता है, जिस तरह वो मजहब जो मजहब भी वो रखे वो अपना मजहब रख सकता है और मिलके एक पाकिस्तानी बन के पाकिस्तान की अंदर पाकिस्तान के अंदर रह के अपने लिए, अपने खानदान के लिए, अपनी जिंदगी, अपने बच्चों के लिए एक अच्छी जिंदगी बसर कर सकते हैं। ये वो हर चीज को नेगेट करते हैं जो भी एक दुनिया में एनी राइट थिंकिंग मैन जो भी बात करेगा उसको ये नेगेट करते हैं। तो उसके बाद इनको सपोर्टर्स भी, सपोर्टर्स अपने मफाद के लिए क्योंकि उनको भी फंडिंग आ रही है बाहर से, या इन लोगों से डर के, या इन लोगों को खुश करने के लिए, या वो नजरियात या वो मजहबी नजरियात को सपोर्ट करने के लिए इन लोगों को सपोर्ट देते हैं। तो जब इनको सपोर्ट मिलता है तो वो पाकिस्तानियों के खिलाफ इस्तेमाल करते हैं, जब इनको सपोर्ट मिलता है तो वो हमारे लोगों को ज्यादा मारते हैं, जब इनको सपोर्ट मिलता है तो वो हमारी पाकिस्तान आर्मी की सारी कुर्बानी जाया चली जाती है, फिर पाकिस्तान आर्मी और क्या है, हमारी सारी पॉलिटिकल पार्टीज को, हमारे पाकिस्तानी कौम को फिर एक दफा 1947 की तरह एक दफा फिर इकट्ठा होना पड़ेगा, फिर एक होना पड़ेगा, सारी पॉलिटिकल पार्टीज को अपने वेस्टेड इंटरेस्ट छोड़ने पड़ेंगे और पाकिस्तान बचाने के लिए एक होके, और ये जो गवर्नमेंट है गवर्नमेंट को पॉलिटिकल विल दिखानी पड़ेगी और अपने आर्म फोर्सेस को ऑर्डर्स दें कि ये लोग नहीं मानते हमारी कॉन्स्टिट्यूशन को, ये नहीं मानते हमारे स्टेट को, ये नहीं मानते हमारे कानून को, ये नहीं मानते हमारी आजादी को, ये नहीं मानते हमारी पाकिस्तानी नेशनैलिटी को, तो इनको डिस्ट्रॉय किया जाए। आर्म फोर्सेस ऑफ पाकिस्तान हियर बाय ऑर्डर टू डिस्ट्रॉय देम, एक दफा ये ऑर्डर विद द पॉलिटिकल विल ऑफ द गवर्नमेंट एंड पीपल ऑफ पाकिस्तान के बिहाइंड हो तो ये कैसे लास्ट कर सकते हैं, ये तो दो दिन की खेल है। मगर अनफॉर्चुनेटली वर्ल्ड पावर्स भी खेल रहे हैं, वर्ल्ड पावर कोई गुड तालिबान तो बैड तालिबान, या अमेरिकन टर्मिनोलॉजी कहां से आ गई है, द गुड गाय एंड द बैड गाय, देयर इज नो गुड गाय और द बैड गाय, देयर इज ओनली द लॉ अबाइडिंग गाय। अगर कोई गाय लॉ अबाइडिंग है, अगर वो पाकिस्तान को प्यार करता है, अगर वो पाकिस्तानी है, अगर वो जमहूरियत को पसंद करता है, अगर वो इंसान इंसानियत को पसंद करता है, अगर वो इंसान है और अगर वो मुसलमान है जो के दूसरे मुसलमान को बर्दाश्त करता है, जो के असल इस्लाम को फॉलो करता है, जो के इस्लाम जो मजहब है पूरी दुनिया का, एक कायनात का मजहब है और सबके साथ भाईचारा प्यार मोहब्बत यही वाला मजहब है, अगर वो वाला है तो उनके साथ डायलॉग, अगर नहीं है, अगर रेबल्स हैं, अगर मिसक्रियंस हैं, अगर ये लोग वो दहशतगर्द हैं तो एक ही एक्शन है, नो टॉक्स एंड जस्ट इनकी डिस्ट्रक्शन।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया ताहिर मशदी साहब। इसी के साथ हम डॉक्टर इनायतुल्ला अंद्राबी और यावर बुखारी के भी शुक्रगुजार हैं। नाजरीन, इस बारे में हमें आपकी राय का भी इंतज़ार रहेगा। हमारा ईमेल एड्रेस है andaz_jahan@afsahatv.ir। और इसी के साथ हम आपसे इजाज़त चाहते हैं। खुदा हाफिज़।